مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے. قاری ہیں محمد صدیق منشاوی.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم.
یا ایھا الذین آمنوا من يرتد منكم عن دينه فسوف يأتي الله بقوم يحبهم ويحبونه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله والله واسع عليم. إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون.
صدق الله العظيم.
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے. ہے ایمان والو, تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا وہ جان لے کہ اسے ایشور کو کوئی ہانی نہیں ہوگی, کیونکہ بھوشیہ میں ایشور ایسے لوگوں کو لائے گا جنہیں وہ پسند کرتا ہوگا اور وہ بھی ایشور کو پسند کرتے ہوں گے. وہ ایمان والوں کے سمکش نرم اور کافروں کے سمکش کڑے ہوں گے. وہ ایشور کے مارگ میں جہاد اور سنگھرش کریں گے تتھا کسی دھکار کرنے والے کی دھکار سے نہیں ڈریں گے. یہ ایشور کی کرپا ہے جسے وہ جس کو چاہتا ہے پردان کرتا ہے, اور ایشور اتینت ویاپک گیان والا اور جانکار ہے. ہے ایمان والو, تمہارا ابھیبھاوک تتھا سوامی کیول ایشور, اس کا پیغمبر اور وہ ایمان والے ہیں جو نماز قائم کرتے ہیں اور رکوع کی استھتی میں زکات دیتے ہیں. اور جو کوئی ایشور, اس کے پیغمبر تتھا ایسے ایمان والوں کی ابھیبھاوکتا اور سوامتو کو سویکار کرے تو جان لو کہ نسندیہ ایشور کا گٹھی پربھتو پراپت کرنے والا ہے.
دوستوں, آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا. ہمارے پرسارن کو آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9800 کلو ہرٹز پر سن رہے ہیں. آج بدھوار ہے, آذر ماہ کی 8 جماعت الاول کی 15 اور نومبر کی 29 تاریخ ہمارے آج کے کارکرموں کی روپ ریکھا کچھ اس پرکار ہے. سب سے پہلے آپ وشو سماچار سنیں گے, اس کے اوپرانت راجنیتک چرچا کا دینک کارکرم پرسارت کیا جائے گا. راجنیتک چرچا کے اوپرانت آپ سنیں گے کارکرم آشا کی کرن اور سبھا کا انتم کارکرم ہوگا آج کل. تو دوستوں یہ تو تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا, اور ابھی آپ کچھ کچھوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے. اب آپ ریڈیو تہران سے وشو سماچار سنیے.
بسم اللہ الرحمن الرحیم. سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش. سپریم لیڈر کا کہنا ہے کہ طوفان الاقصی کبھی بھی ختم نہیں ہوگا. ودیش منتری کا کہنا ہے کہ امریکہ اور پشچمی دیشوں نے درجنوں بار حزب اللہ سے انوروھ کیا ہے. غزہ میں یدھ ورام جاری, اور بھی قیدیوں کا ہوا آدان پردان. بھارت میں ٹنل میں پھنسے 41 مزدور 17 دن بعد باہر آ گئے. اب آپ مریم مہردادی اور اختر رضوی سے وستار سے سماچار سنیے.
اسلامی کرانتی کا ورشٹھ نیتا کا کہنا ہے کہ ایتیہاسک طوفان الاقصی گھٹنا نے پوری طرح سے اور واستوک روپ سے اس کھیتر میں امریکہ کی نیتوں کے کارکرم کو تباہ کر دیا. بسیج سپتاہ کے اوسر پر آج صبح پورے دیش سے آئے سوئم سیویوں کے ایک سموہ نے سپریم لیڈر سے ملاقات کی. اس ملاقات میں اسلامی کرانتی کا ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنہ نے فلسطینیوں کے طوفان الاقصی آپریشن کی اور اشارہ کرتے ہوئے کہا کہ ایشور نے چاہا تو یہ طوفان جاری رہے گا اور یہ امریکہ کے کارکرم کو تباہ کر دے گا. سپریم لیڈر نے غزہ کے حالات کی اور اشارہ کرتے ہوئے کہا کہ ایتیہاسک طوفان الاقصی گھٹنا ذمہ شاسن کے خلاف ہے, لیکن یہ امریکہ کی نیتوں کا ورودھ ہے. آیت اللہ العظمیٰ سید علی خامنہ کا کہنا تھا کہ زائن شاسن نے غزہ کی جنتا کے خلاف اپرادھ میں جو بربر اور کرور کاروائی کی, اس نے نہ کیول شاسن کو بے عزت کر دیا بلکہ اس نے امریکہ کی عزت کی بھی ہوا نکال دی. سپریم لیڈر کا کہنا تھا کہ اس اپرادھ نے پرسدھ یورپی دیشوں کی پرتشٹھا تو چھین ہی لی بلکہ پشچمی سبھیتا اور سنسکرتی کی عزت بھی چھین لی. انہوں نے اسپشٹ کیا کہ پشچم کی سنسکرت سبھیتا وہی سبھیتا ہے جب وہ فاسفورس بموں سے 5000 بچوں کو مارتا ہے, تو ایک پشچم کی امک سرکار کہتی ہے کہ اسرائیل اپنی رکشا کر رہا ہے. کیا یہ آتم رکشا ہے؟ یہ پشچمی سنسکرتی ہے. اس مدعے نے پشچمی سنسکرتی کو پوری طرح سے بے عزت کر دیا.
اسلامی گنتنتر ایران کے ودیش منتری نے کہا ہے کہ غزہ یدھ کے دوران امریکہ اور یورپی دیشوں نے حزب اللہ سے 28 بار سنیم برتنے کا انوروھ کیا ہے. ایران کے ودیش منتری حسین عامر عبداللہ نے الجزیرہ سے انٹرویو میں فلسطین اور لبنان میں حزب اللہ کی تازہ استھتی پر وستار سے چرچا کی. پرتیرودھ کرتا گٹوں کے بارے میں پوچھے گئے ایک سوال کے جواب میں انہوں نے کہا کہ کھیتر میں پرتیرودھ آندولن ایک واستوکتا ہے, اور حزب اللہ اس کھیتر کا سب سے بڑا پرتیرودھ کرتا گروپ ہے. ایران کے ودیش منتری نے کہا کہ لبنان پر زائن شاسن کے آکرمن کے بعد لبنانی جنتا نے حزب اللہ نامک ایک پرتیرودھ گروپ بنانے کا نرنے لیا. انہوں نے کہا کہ حزب اللہ نے لبنان کی سرکشا اور اس بھومی کی رکشا سے پرے جا کر زائنزم اور آتنکواد کے خلاف کھیتر کی سرکشا میں اہم کردار بھی ادا کیا. ودیش منتری حسین عامر عبداللہ نے کہا کہ امریکہ نے پہلے چرن میں 2006 میں حزب اللہ کو ختم کرنے اور پھر لبنان میں اس کے نرستریکرن کی کوشش کی, لیکن وہ ان میں سے کسی سے میں بھی سفل نہیں ہوا, اور آج حزب اللہ اس کھیتر میں سب سے مضبوط شکتی ہے.
سنیکٹ راج سنگھ میں ایران کے راجدوت نے ایک بار پھر تہران کے خلاف واشنگٹن کے نرادھار آروپوں کو رد کیا ہے. سنیکٹ راج سنگھ میں ایران کے راجدوت امیر سعید ایروانی نے منگلوار کو سرکشا پریشد کی بیٹھک میں کہا کہ امریکہ کے خلاف ہونے والے کسی بھی حملے میں ایران کا ہاتھ نہیں ہے. انہوں نے کہا کہ امریکہ راج سنگھ کے گھوشنا پتر اور انتراشٹری قانون کا الگھن کرتا ہے, اور پرتیت یہ ہو رہا ہے کہ اس سے عام جنمت کا دھیان بھٹکانے کے لیے نرادھار آروپ لگانا امریکہ کی نیتی کا ایک بھاگ ہے.
فلسطینی اسرائیلی قیدیوں کے آدان پردان کے سمجھوتے کے تحت اسرائیل کی آفر جیل سے 30 فلسطینی قیدیوں کو مکت کر دیا گیا ہے۔ اسرائیل کے جیلوں کے سنگٹھن نے بھی ان 30 لوگوں کی آزادی کی پشٹی کی ہے۔ بتایا جا رہا ہے کہ زیونی شاسن کی آفر جیل سے مفت کیے گئے 30 لوگوں میں 15 بچے اور 15 مہیلائیں شامل ہیں۔ فلسطینی قیدیوں کو لے جا رہی ایک بس منگلوار شام کو آفر جیل سے نکلنے کے بعد ویسٹ بینک کے بیتونیا شہر میں داخل ہوئی۔ یہ اسرائیلی قیدیوں کی آزادی کے بدلے رہا کیا گیا فلسطینیوں کا 5واں گروپ ہے۔
حال ہی میں حماس کی جیلوں سے رہا ہوئے اسرائیلی قیدیوں کا کہنا ہے کہ حماس نیتا یحییٰ السنوار نے غزہ میں ان سے ملاقات کر انہیں بتایا کہ انہیں پریشان نہیں کیا جائے گا۔ فارس نیوز ایجنسی کی رپورٹ کے انوسار ہبرو اخبار یہ دیت آہرنوت نے لکھا کہ قیدیوں کے آدان پردان کے سمجھوتے کے تحت پچھلے کچھ دنوں کے دوران اسرائیل لوٹے کئی اسرائیلی قیدیوں کا کہنا ہے کہ غزہ میں حماس کے سینئر نیتا یحییٰ السنوار نے ان سے ملاقات کی تھی۔ اس اخبار کے مطابق یحییٰ السنوار نے یدھ کے شروعاتی دنوں میں ایک سرنگ میں ان قیدیوں سے ملاقات کی تھی اور ان سے کہا تھا کہ میں آپ کا سواگت کرتا ہوں، میں یحییٰ السنوار ہوں، آپ سرکشت جگہ پر ہیں اور آپ کو کچھ نہیں ہوگا۔ دوسری اور دانیال آلونی نامک ایک مہیلا بندی نے اپنی اور اپنی بیٹی امیلیا کی اور سے عزت الدین القسام بریگیڈ کے مجاہدوں کو ایک پتر لکھا جس میں ان کی مانوتا اور دیالوتا کے لیے ان کا دھنیواد ادا کیا ہے۔
ترک میڈیا نے منگلوار کو اویدھ ادھیکرت گولان ہائٹس کے پاس روسی سینکوں کی موجودگی اور اس کے دوارا زیونی شاسن کو مہتوپورن سندیش بھیجنے کی سوچنا دی ہے۔ فارس نیوز کے انوسار کچھ ترک سماچار سوتروں نے منگلوار کو گولان ہائٹس کے پاس روسی سینکوں کی اپستھتی کی سوچنا دی اور کہا کہ اس اپستھتی سے روس نے اسرائیل کو اہم سندیش دیا ہے۔ ترک اخبار کی ویب سائٹ کے مطابق یہ قدم اسرائیل حماس یدھ کے بیچ تیل اویو کو ایک وشیش سندیش بھیجتا ہے۔ اس رپورٹ کے مطابق روس کے آر ٹی چینل پر اویدھ ادھیکرت فلسطین کی سیما پر تعینات روسی سینکوں کا ایک ویڈیو جاری کیا گیا جس میں فرنٹ لائن پر ان کی اپستھتی دکھائی گئی ہے۔
انٹرنیشنل ریڈ کراس سوسائٹی نے غزہ کی جنتا کو تورت سہایتا بانٹنے کی آوشکتا پر زور دیا ہے۔ ورلڈ ریڈ کراس سوسائٹی کے پروکتا نے بدھوار کی صبح کہا کہ ہم اتری غزہ میں لوگوں تک سہایتا پہنچانے میں سکشم نہیں ہیں۔ انہوں نے کہا کہ غزہ کی جنتا کو ضروری مدد پہنچانے کے لیے سنگھرش ویرام جاری رکھنے کی ضرورت ہے۔ انہوں نے کہا کہ غزہ میں راحت ابھیان میں بھی تیزی کی ضرورت ہے۔
اسرائیل کے دو کیبنٹ منتریوں نے غزہ میں استھائی یدھ ویرام سمجھوتا ہونے پر سرکار کو گرانے کی دھمکی دی ہے۔ اسرائیل کے پردھان منتری بنیامین نیتن یاہو کی سنگھیے کیبنٹ کے دو منتریوں نے نیتن یاہو کو دھمکی دی ہے کہ اگر غزہ میں استھائی یدھ ویرام سمجھوتا ہوا تو وہ سرکار کو اکھاڑ پھینکیں گے۔ اسرائیل کے انترک سرکشا منتری اتمار بین گویر نے کہا ہے کہ غزہ میں سنگھرش ویرام سے اسرائیلی سرکار گر جائے گی۔ نیتن یاہو کے کیبنٹ کے ایک انیہ منتری بزالیل سموٹریز نے بھی کہا ہے کہ اگر غزہ میں اسرائیل اور فلسطینیوں کے بیچ انتیم سنگھرش ویرام ہوتا ہے تو وہ استعفیٰ دے دیں گے جس سے سرکار گر جائے گی۔
اترکاشی کی سلکیارا ٹنل میں پھنسے 41 مزدوروں کو بچانے کے لیے ریسکیو میں لگی ایجنسیوں نے پوری طاقت جھونک دی جس کے بعد ٹنل سے مزدوروں کو سرکشت نکال لیا گیا۔ باہر نکلتے ہی سبھی کا میڈیکل چیک اپ کرایا گیا۔ سرنگ کے بھیتر پھنسے مزدوروں نے ہار نہیں مانی اور اب انہیں میڈیکل ٹیم کی نگرانی میں رکھا گیا ہے۔ ٹنل سے 4 شرمکوں کو باہر نکالا گیا۔ اس ریسکیو آپریشن کی سفلتا سے پورا بھارت اتساہت نظر آ رہا ہے کیونکہ سبھی لوگ مزدوروں کی سرکشت واپسی کی امید لگا کر بیٹھے ہوئے تھے اور وہ واپس آ بھی گئے۔ مزدوروں کے پریجن ان کے لوٹنے سے کافی خوش ہیں اور سرکار کا انہوں نے اور استھانیہ لوگوں کا انہوں نے شکریہ ادا کیا ہے۔
سنیوکت راشٹر مہا سبھا کی بیٹھک میں بھارت نے انتراشٹری ایک جوٹتا دیوس کے افسر پر فلسطینی ناگرکوں کے ساتھ دیرگھ کالین سمبندھوں کی پشٹی کی۔ سنیوکت راشٹر میں بھارت کی استھائی پرتندھی روچیرا کمبوز نے کہا کہ 29 نومبر کو انتراشٹری ایک جوٹتا دیوس ہے۔ اس افسر پر بھارت فلسطینی لوگوں کے ساتھ دیرگھ کالین سمبندھوں کی پشٹی کرتا ہے۔ ہم فلسطینی لوگوں کے شانتی اور سمردھی کا سمرتھن کرتے ہیں۔
ایک یہودی ربی نے زیونی شاسن کے پردھان منتری بنیامین نیتن یاہو اور ان کے باپ کو کافر قرار دیا ہے۔ ورشٹھ یہودی ربی حائم سویر نے کہا کہ توریت کے آدیشوں کے انوسار فلسطین کا ادھگرہن حرام ہے۔
جاپان کے نکٹ سمندر میں امریکہ سینا کا آپریشن ہیلی کاپٹر کریش ہونے کی خبر ہے۔ بتایا جا رہا ہے کہ اس ہیلی کاپٹر میں 8 لوگ سوار تھے۔ ایک مچھلی پکڑنے والی نوکا سے ہیلی کاپٹر کے درگھٹنا گرست ہونے کا ایمرجنسی کال آیا تھا۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
राजनीतिक चर्चा।
श्रोतो, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। मैं हूं अहमद अब्बास। कार्यक्रम राजनीतिक चर्चा में हम बात करेंगे हमास और ज़ायनी शासन के बीच कैदियों की रिहाई के मुद्दे पर जारी अप्रत्यक्ष बातचीत से। संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद में सीरिया के हालात के बारे में एक चर्चा हुई, जिसमें इस्लामी गणतंत्र ईरान के राजदूत ने ज़ायनी शासन और अमेरिका की ओर से सीरियाई जनता के खिलाफ की जा रही गतिविधियों और कार्यवाहियों की आलोचना की। ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। भारत के उत्तराखंड राज्य में एक महत्वपूर्ण डेवलपमेंट सामने आया है कि सुरंग में फंसे मजदूरों को सुरक्षित बाहर निकाल लिया गया है। इस विषय पर हम आपको एक रिपोर्ट सुनाएंगे। तो चर्चा के विषय यही हैं। आरंभ करते हैं हमास और ज़ायनी शासन के बीच जारी अप्रत्यक्ष वार्ता से। قطر کی راجدھانی دوحا میں حماس اور زائنی شاسن کے بیچ قیدیوں کی رہائی کے مدے اور سنگھرش ورام کے وشے پر جاری بات چیت سے سکاراتمک پریڑام سامنے آنے کی آشا بڑھی ہے۔ جائزہ پیش کر رہے ہیں قائم رضوی۔
حماس اور زائنی شاسن کے بیچ بندیوں کے آدان پردان کا کرم جاری ہے۔ युद्ध बंदी को अब 6 दिन होने को आए हैं। संघर्ष विराम के अंतिम दिन दोनों पक्षों की ओर से अन्य बंदियों को स्वतंत्र कराने की इच्छा जाहिर की गई है। इस बारे में दोहा में कतर और मिस्र की मध्यस्थता से दूसरे बंदियों को आजाद कराने के विषय पर चर्चा चल रही है। इससे पहले अवैध ज़ायोनी शासन और फिलिस्तीन के प्रतिरोध आंदोलन हमास के बीच कतर के माध्यम से होने वाली वार्ता में 4 दिनों के संघर्ष विराम पर सहमति बनी थी। इस सहमति के साथ ही शुक्रवार से 4 दिनों का संघर्ष विराम आरंभ हुआ था, जिसके अंतर्गत हर ज़ायोनी बंदी की आज़ादी के बदले में 3 फिलिस्तीनी बंदियों को ज़ायोनी जेलों से स्वतंत्र किया गया। संघर्ष विराम की 4 दिवसीय अवधि पूरी हो जाने के बाद 2 दिनों के संघर्ष विराम पर फिर सहमति बनी, जो बुधवार को समाप्त हो जाएगी। इसी बीच ज़ायोनी शासन इस बात को सार्वजनिक रूप से स्वीकार कर चुका है कि गजा युद्ध में उसको कोई भी उपलब्धि हासिल नहीं हो पाई है। ना तो वो युद्ध के माध्यम से अपने बंदियों को ही स्वतंत्र करा पाया और न ही हमास को समाप्त करने का उसका संकल्प ही पूरा हुआ। फिलिस्तीनी बंदियों की आज़ादी ने उनके बीच एकता को अधिक मजबूत किया है। हालांकि फिलिस्तीन के विपरीत ज़ायोनी बंधकों की स्वतंत्रता से इसराइल के भीतर एक नई चुनौती सामने आई है। ये चुनौती नेतन्याहू और उनके अतिवादी मंत्रिमंडल के बीच दिखाई दे रही है। हारेत समाचार पत्र के अनुसार ज़ायोनी बंदियों के साथ हमास के व्यवहार के कारण इन बंदियों के बयान नेतन्याहू के लिए मुश्किलें पैदा कर रहे हैं। ये इसलिए है क्योंकि नेतन्याहू हमास को पूरी दुनिया के सामने एक बहुत ही क्रूर एवं आतंकवादी संगठन दर्शाने के प्रयास में लगे हुए थे, किंतु आजाद होने वाले इसराइली बंदियों के बयान नेतन्याहू के दुष्प्रचारों के बिल्कुल ही विपरीत है। इसी समाचार पत्र ने एक विश्वसनीय सूत्र के हवाले से बताया है कि गजा पर युद्ध के आरंभिक दिनों में हमास के नेता यहया सिनवार ने किसी टनल में इसराइली बंदियों से मुलाकात की थी। उन्होंने इन बंदियों को आश्वस्त किया था कि आपके साथ अच्छा व्यवहार किया जाएगा और आपको कोई भी नुकसान नहीं पहुंचेगा। उन्होंने ये भी कहा कि बंदियों के आदान प्रदान में आपको वापस भेज दिया जाएगा। हालांकि ज़ायोनियों की ओर से स्वतंत्र किए जाने वाले फिलिस्तीनी बंदी वहां पर अपने साथ किए जाने वाले दुर्व्यवहार और यातनाओं की बातें बता रहे हैं। इन बातों से पता चलता है कि भविष्य में बंदियों के आदान प्रदान का मामला चाहे चलता रहे या रुक जाए, किंतु जो कुछ गजा में किया गया है उसके दुष्परिणाम अवैध जायोनी शासन के अतिवादी मंत्रिमंडल और उसके प्रधानमंत्री को भुगतने ही होंगे।
संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद में सीरिया के विषय पर चर्चा हुई, जिसमें इस्लामी गणराज्य ईरान के राजदूत ने अमेरिका और ज़ायोनी शासन की सीरिया विरोधी नीतियों को जमकर निशाना बनाया। जायजा पेश कर रहे हैं मोहम्मद मेहदी।
संयुक्त राष्ट्र संघ में ईरानी राजदूत ने एक बार फिर तेहरान के खिलाफ वाशिंगटन के निराधार आरोपों को रद्द कर दिया। राष्ट्र संघ में ईरानी राजदूत अमीर सईद इरवानी ने मंगलवार को सुरक्षा परिषद की बैठक में कहा कि अमेरिका के खिलाफ होने वाले किसी भी हमले में ईरान का हाथ नहीं है। राष्ट्र संघ में ईरानी राजदूत ने सीरिया में विषम मानवीय संकट की ओर संकेत किया और कहा कि राष्ट्र संघ और उसके मानवता प्रेमी सहयोगियों के प्रयासों के बावजूद अमेरिका के एक पक्षीय और गैर कानूनी प्रतिबंधों के कारण सीरियाई लोगों, विशेषकर महिलाओं और बच्चों को भारी नुकसान पहुंच रहा है। उन्होंने कहा कि सुरक्षा परिषद के जवाब का ठोस न होना सीरिया में इसराइल के अतिक्रमणों के जारी रहने का कारण है। साथ ही उन्होंने बल देकर कहा कि इसराइल जानबूझकर आम नागरिकों और बुनियादी सुविधाओं व संरचनाओं को निशाना बनाता है। राष्ट्र संघ में ईरानी राजदूत ने कहा कि 26 नवंबर को ज़ायोनी सरकार ने दमिश्क के नागरिक एयरपोर्ट पर जो हवाई हमला किया था उसमें एयरपोर्ट को काफी नुकसान पहुंचा और एयरपोर्ट की गतिविधियों में काफी विघ्न उत्पन्न हो गया था और ईरान इस हमले की तीव्र भर्त्सना करता है। जानकार हलकों का मानना है कि अमेरिका और इसराइल को हमास से होने वाले युद्ध में जिस अपमानजनक पराजय का सामना हुआ है वो आम तौर पर कल्पना से परे है, क्योंकि अमेरिका और दूसरे पश्चिमी व यूरोपीय देशों ने जिस तरह से इसराइल का खुलकर समर्थन किया है उसका कोई उदाहरण नहीं मिलता। अमेरिका ने न केवल जबान से समर्थन किया बल्कि हथियारों की कई खेप इसराइल के लिए भेजा और उसने अपने कई हजार सैनिकों को अतिग्रहणकारी सैनिकों की मदद के लिए अवैध अतिरिक्त फिलिस्तीन भेजा। परंतु हमास और फिलिस्तीन के शूरवीर जवानों ने अमेरिका और इसराइल के घमंड व आंकड़ की हवा निकाल दी। रोचक बात यह है कि गजा में युद्ध विराम के लिए सुरक्षा परिषद में एक प्रस्ताव पेश किया गया था जिसका अमेरिका ने न केवल विरोध किया बल्कि वीटो करके उसे पारित होने से भी रोक दिया और पूरी दुनिया ने एक बार फिर अमेरिका के मानवता प्रेम पर आधारित पाखंडी व असली चेहरे को देखा और अब इसराइल ने युद्ध विराम कबूल कर लिया और वो भी हमास की शर्तों पर। दूसरे शब्दों में इसराइल ने नहीं बल्कि अमेरिका ने युद्ध विराम कबूल किया। सवाल ये पैदा होता है कि उस समय अमेरिका ने क्यों युद्ध विराम के प्रस्ताव का वीटो किया और अब युद्ध विराम को कबूल कर लिया। इसके जवाब में जानकार हलकों का कहना है कि जिस समय अमेरिका ने युद्ध विराम के प्रस्ताव का विरोध किया उस समय उसे लग रहा था कि वो कुछ ही दिनों में हमास को खत्म करके बंदियों को आजाद करा लेगा, परंतु इसराइल ने 48 दिनों तक भीषण बमबारी की परंतु वो एक भी बंदी को आजाद नहीं करा पाया और इस दौरान बहुत से इसराइली सैनिक मारे गए, सैकड़ों टैंक व बख्तरबंद वाहन और दूसरे सैन्य संसाधन व हथियार तबाह हो गए। सारांश ये कि अमेरिका और इसराइल को जब पूरी तरह विश्वास हो गया कि वे सैनिक ताकत व मार्गों से बंदियों को आजाद नहीं करा सकते तब उन्होंने मजबूर होकर युद्ध विराम कर लिया और अब इस अपमानजनक युद्ध विराम या दूसरे शब्दों में अपमानजनक पराजय से आम जनमत का ध्यान हटाने और उसे बांटने की चेष्टा की जा रही है। तेहरान के खिलाफ अमेरिका के हालिया निराधार आरोपों को इसी परिप्रेक्ष्य में देखा जा सकता है।
بھارت میں پچھلے کئی دنوں سے سرنگ میں پھنسے مزدوروں کو سرکشت باہر نکالا گیا ہے۔ بیورے کے ساتھ ہمارے سنواد داتا شمشاد کاظمی۔
اتراکھنڈ کی سلکیارا سرنگ میں پچھلے 17 دنوں سے پھنسے 41 مزدوروں کے کل شام سرکشت باہر نکلنے کے بعد اب انہیں رشیکیش ایمز کے ٹراما سینٹر میں لے جایا گیا ہے، جہاں ان کی چکتسک جانچ کی جا رہی ہے۔ ان مزدوروں کو سینا کے ایک ہیلی کاپٹر سے لے جایا گیا۔ اس سے پہلے ان مزدوروں کو ایمبولینس سے ٹنل سے 30 کلومیٹر دور ایک استھائی اسپتال لے جایا گیا تھا۔ سرنگ میں پھنسے سبھی مزدوروں کے باہر نکلنے پر ان کے پریوار سہیت پورے دیش میں خوشی کی لہر دوڑ گئی۔ مکھیہ منتری پشکر سہیت وہاں اپستھت لوگوں نے باہر نکلنے والے مزدوروں کا پھولوں سے سواگت کیا۔ ان مزدوروں کو سرنگ سے باہر نکالنے میں ریٹ مائنرز کی مہتوپورن بھومیکا رہی ہے۔ انہوں نے مینولی سرنگ کی کھدائی کر کے سفلتا پراپت کی۔ مزدوروں اور بچاؤ دل کے بیچ کیول 60 میٹر کی دوری تھی۔ ریٹ مائنرز نے کئی گھنٹے کام کر کے 10 سے 12 میٹر کی آخری مینول ڈریلنگ پورا کر کے سرنگ میں پھنسے مزدوروں کو باہر نکالا۔ بتایا جاتا ہے کہ بھارت میں اب تک کا یہ سب سے بڑا بچاؤ ابھیان رہا ہے۔ مزدوروں کو سرکشت رکھنے اور باہر نکالنے میں کوئی کور کسر نہیں چھوڑی گئی۔ اس کے لیے امریکہ سے بھی آگر مشینیں منگائی گئیں اور پہاڑ کا سینہ چیرنے کا نرنتر پریاس کیا گیا، لیکن انتتہ ریٹ مائنرز ہی کام آئے۔ جان کو خطرہ ہونے کے کارن ریٹ ہول مائننگ پر بھارت میں پرتیبند ہے۔ اتراکھنڈ کی پشکر دھامی سرکار نے سبھی نرماندھین سرنگوں کی سمیکشا کی بات کہی ہے، تاکہ آنے والے سمے میں ایسے درگھٹنا کی پنراورتی نہ ہو۔ گیات رہے کہ پچھلے 12 نومبر کو نرماندھین سرنگ کے اچانک ڈھہنے سے یہاں کام کر رہے 41 مزدور پھنس گئے تھے۔ مزدوروں نے آپ بیتی بتائی اور کہا کہ 18 گھنٹے تک ہمارا باہری دنیا سے کوئی سمپرک نہیں تھا۔
گرنے کے بعد ہم لوگ کو 10-15-20 گھنٹے تھوڑا پریشانی ہوئی۔ اس کے بعد جو پائپ تھا ہم لوگ کا پانی کا پائپ، اس سے ہمارا کھانا کی ویوستھا کی گئی، اسی سے ہم لوگ کو کھانا ملتا تھا۔
بالکل صحیح ہوں، آپ لوگ سے دعا ہے، آپ کی محنت ہے سر، کیندر سرکار راجیہ سرکار کی، جس سے میں نکل پایا آج آپ لوگ کے سامنے ہوں۔
17 دنوں تک ان مزدوروں کو پائپ دوارا پانی، آکسیجن اور کھادیہ پدارتھ دیا گیا۔ پردھان منتری نریندر مودی نے سرنگ سے باہر نکلنے والے مزدوروں سے ٹیلی فون پر بات کی اور کامیاب آپریشن کے لیے ریسکیو ٹیم کی سراہنا کی۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اور اسی کے ساتھ راجنیتک چرچا کا کاریکرم سماپت ہوتا ہے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا، اور اب آپ کی سیوا میں پرستوت ہے کارکرم آشا کی کرن۔ اس کے اپرانت آپ سنیں گے ہمارا دوسرا کارکرم آج کل۔ تو پہلے پرستوت ہے کارکرم آشا کی کرن۔
आशा की किरण।
दोस्तों, साप्ताहिक कार्यक्रम आशा की किरण के कनेकड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहर दादी और अख्तर रिज़वी का सलाम स्वीकार कीजिए।
دوستوں، پچھلے کارکرم میں ہم نے کہا تھا کہ جو انسان مہا مکتی داتا کے ظہور کی پرتیکشا کر رہا ہے، اسے اس بات پر چنتن منن کرنا چاہیے کہ ساری دنیا میں جو نیائے استھاپت ہوگا اور انیائے و اتیاچار کا انت ہوگا، تو یہ سب اپنے آپ ہو جائے گا یا اس کے لیے
प्रयास करना होगा। जवाब पूरी तरह से स्पष्ट है, चमत्कार नहीं होगा बल्कि इसके लिए बहुत प्रयास करना होगा, तब शांति स्थापित होगी। कहने का तात्पर्य यह है कि जो इंसान महामुक्तिदाता के जहूर की प्रतीक्षा कर रहा है, उसे चाहिए कि अपने जीवन में जितना कर सकता है शांति स्थापित करने और न्याय स्थापित करने की दिशा में प्रयास करे।
रिवायतों में कहा गया है कि सबसे अच्छा वो इंसान है जो सबसे अधिक दूसरों के लिए लाभदायक हो। महामुक्तिदाता का वास्तविक प्रतीक्षक लोगों का शुभ चिंतक होता है। वो स्वयं को कठिनाई में रहना पसंद करता है, मगर वो दूसरों को कठिनाइयों में देखना पसंद नहीं करता। वो दूसरों की कठिनाइयों के समाधान की कोशिश करता है। वो दूसरों को कठिनाई व परेशानी में देखकर प्रसन्न नहीं होता है। महामुक्तिदाता का सच्चा प्रतीक्षक इस बात को बहुत अच्छी तरह जानता है कि इंसान की सबसे बड़ी समस्या व मुसीबत अज्ञानता है।
हज़रत इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि सबसे बेहतरीन नेमत बुद्धि है और सबसे बड़ी मुसीबत जहालत व अज्ञानता है। अगर समाज से अज्ञानता खत्म हो जाए तो दूसरी सारी समस्याओं का समाधान सरल हो जाएगा। आज समाज की बहुत सी समस्याओं की जड़ अज्ञानता है, अतः महामुक्तिदाता का इंतजार करने वाला समाज इस अज्ञानता को दूर करने का यथासंभव प्रयास करता है, क्योंकि वो इस बात से अच्छी तरह अवगत है कि जो इंसान ज्ञानी होगा वो ना तो सही तरह से महामुक्तिदाता को समझेगा और न ही उनके आने की जरूरत को महसूस करेगा। वो अज्ञानी समाज को इमाम के जहूर के मार्ग की सबसे बड़ी रुकावट समझता है, इसीलिए वो अज्ञानता को दूर करने में किसी प्रकार के प्रयास में संकोच से काम नहीं लेता। बहुत से लोग अज्ञानता की उपमा अंधकार से देते हैं। उनका कहना है कि अगर किसी कमरे में अंधेरा होगा तो उस कमरे में मौजूद चीजें साफ नजर नहीं आएंगी। यही हाल अज्ञानी व्यक्ति के मस्तिष्क का है। अज्ञानी व्यक्ति का मस्तिष्क अंधेरे कमरे की भांति है। कहने का तात्पर्य यह है कि जो व्यक्ति महामुक्तिदाता के जहूर का इंतजार कर रहा है वो अज्ञानी लोगों को ज्ञानी बनाने का प्रयास करता है, उन्हें अज्ञानता के अंधकार से निकालकर प्रकाश में लाने का प्रयास करता है। वो इस बात को जानता है कि लोगों के दिलों में ज्ञान का चिराग जलाना वास्तव में महामुक्तिदाता के जहूर के रास्ते में मौजूद रुकावटों को दूर करना है।
आशा की किरण। मानवता के मोक्षदाता इमाम मेहदी अलैहिस्सलाम पर सटीक बहस पर आधारित कार्यक्रम आशा की किरण। हर हफ्ते बुधवार को।
ज्ञान हासिल करने पर जितना बल इस्लाम में दिया गया है उतना किसी भी धर्म में नहीं दिया गया है। पैगंबर इस्लाम की मशहूर हदीस है जिसमें आपने फरमाया है कि ज्ञान हासिल करना हर मुसलमान मर्द और औरत का दायित्व है। अगर मुसलमान पैगंबर इस्लाम की इस हदीस पर अमल करते तो कोई भी समाज मुसलमानों से किसी भी क्षेत्र में आगे न होता, परंतु आज हम देख रहे हैं कि बहुत से क्षेत्रों में मुसलमान दूसरे समाजों से पीछे हैं। उसकी वजह यह है कि मुसलमान पैगंबर इस्लाम के कथन पर अमल नहीं कर रहे हैं, परंतु जहां के मुसलमान पैगंबर इस्लाम के कथन पर अमल कर रहे हैं वे आगे बढ़ रहे हैं। ईरानी युवाओं और लोगों की विभिन्न क्षेत्रों में ध्यान योग्य प्रगति को इसी दिशा में देखा जा सकता है।
जो इंसान महामुक्तिदाता का सच्चा प्रतीक्षक बनना चाहता है उसे चाहिए कि वो धैर्यवान बने। धैर्य की पवित्र कुरान और रिवायतों में बहुत ही प्रशंसा की गई है। पवित्र कुरान में कहा गया है कि बेशक अल्लाह सब्र व धैर्य करने वालों को पसंद करता है। महान ईश्वर की प्रसन्नता का पात्र बनना कोई सामान्य बात नहीं है। जो इंसान ये चाहता है कि महान ईश्वर हमेशा उससे प्रसन्न रहे तो उसे चाहिए कि धैर्य से काम ले और कभी भी उसकी सीमाओं को पार करने की कोशिश نہ کرے۔
روایتوں میں بھی صبر کی بہت پرشنسا کی گئی ہے۔ صبر کو ایمان اور مومن کی ایک پہچان بتایا گیا ہے۔ صبر کا ایمان میں وہ ستھان ہے جو سر کا شریر میں ہے۔ جس طرح سر کے بنا انسان کی پہچان کٹھن ہے، اسی طرح دھیرے کے بنا ایمان کی پہچان بہت کٹھن ہے۔ دھیرے ایمان کا سرتاج و مکوٹ ہے۔
پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے حوالے سے روایت ہے کہ صبر تین پرکار کا ہوتا ہے۔ ایک، گناہ نہ کرنے پر صبر۔ دوسرے، اللہ کی اطاعت و اس کے آدیشوں کے پالن پر صبر۔ اور تیسرے، مصیبت پر صبر سے کام لینا۔ جو انسان مصیبت پر صبر سے کام لیتا ہے، مہان ایشور اسے 300 درجے پردان کرتا ہے، اور ہر درجے کی ایک دوسرے درجے سے دوری زمین سے آسمان کے بیچ موجود دوری کی بھانتی ہے۔ جو انسان مہان ایشور کے آدیشوں کے پالن پر صبر سے کام لیتا ہے، تو مہان ایشور اسے 600 درجے پردان کرتا ہے، اور ہر درجے کی دوسرے درجے تک دوری زمین کی گہرائی سے لے کر آسمان کی اونچائی تک ہے۔ اور جو انسان گناہوں پر صبر کرتا ہے، یعنی گناہ نہ کرنے پر جو صبر کرتا ہے، اس کے لیے ایشور 900 درجے لکھتا ہے، اور ایک درجے سے دوسرے درجے کی بیچ کی دوری زمین کی گہرائی سے لے کر آسمان کے انتم سرے تک ہے۔ اسی پرکار پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے ایک انیہ روایت ہے جس میں صبر کو بہترین ایشوری اپہار بتایا گیا ہے، اور کہا گیا ہے کہ اللہ نے اپنے بندوں کو صبر سے بہتر اپہار پردان ہی نہیں کیا ہے۔
جو انسان مہام مکتی داتا کا واستوک پرتیکشک بننا چاہتا ہے، اسے چاہیے کہ وہ نیک کام کرے۔ جس طرح نیک کام کرنے پر بہت بل دیا گیا ہے، اسی طرح نیک کام کو گپت روپ سے انجام دینے کے لیے کہا گیا ہے۔ بہت سے لوگ نیک کام کرتے ہیں، مگر ان کی ہاردک اچھا دوسروں کو دکھانا ہوتی ہے کہ ہم بہت نیک کام کرتے ہیں۔ اس پرکار کا نیک کام مہان ایشور کی بارگاہ میں سویکار نہیں ہے، کیونکہ اس کا لکشیہ شہرت حاصل کرنا ہوتی ہے، نہ کہ مہان ایشور کی پرسنتا۔ ریاکاری یعنی دکھاوا نہت شرک ہے۔ اگر کوئی دوسروں کو دکھانے کے لیے نماز پڑھتا ہے یا کوئی دوسری اپاسنا کرتا ہے، تو یہ شرک خفی یعنی نہت شرک اور بہت بڑا گناہ ہے۔
جو انسان دکھاوا کرتا ہے، اس کی ایک علامت یا چنہ یہ ہے کہ اس کی پرشنسا کی جاتی ہے تو وہ خوش ہوتا ہے، اور اس کام کو ادھک انجام دینے لگتا ہے، اور وہ اس بات کی پرتیکشا میں رہتا ہے کہ دوسرے اس کے کاموں کی پرشنسا کریں۔ جبکہ جو انسان مہان ایشور کی پرسنتا کے لیے نیک کام یا اپاسنا کرتا ہے، وہ لوگوں کی پرسنتا کی پرتیکشا میں نہیں رہتا۔ لوگ اس کی پرشنسا کریں یا نہ کریں، اس کا اس پر کچھ اثر نہیں پڑتا۔ جبکہ اگر دکھاوا کرنے والے ویکتی کی کوئی پرشنسا نہ کرے، تو کچھ سمے میں اس کا نیک کام کم یا ختم ہو جائے گا۔
روایتوں میں چھپا کر نیک کام کرنے، دکھاوے سے دوری کرنے، اپریہ چیزوں پر صبر کرنے اور مصیبتوں کو چھپانے کو سورگ کا خزانہ کہا گیا ہے۔ اسی پرکار روایتوں میں کہا گیا ہے کہ جب کبھی نیک کام کرنے کا ارادہ کرو، تو اسے انجام دینے میں جلدی کرو، کیونکہ اگر اسے انجام دینے میں دیری کی جائے یا ٹال مٹول سے کام لیا جائے گا، تو انسان اس کام کو انجام دینے سے پیچھے ہٹ جاتا ہے۔ سارا جی کے اچھے کام کو انجام دینے میں جلدی کی جائے، اور اس میں دیری اسے چھوڑنے و ترک کرنے کی بھومکا ہے۔
حضرت علی علیہ السلام فرماتے ہیں کہ اس انسان کے لیے خوشخبری ہے جو دوسرے بندوں کے ساتھ نیکی کرتا ہے اور پرلے و پرلوک کے لیے کام کرتا ہے۔ مہان ایشور نے پوتر قرآن میں کہا ہے کہ وہ نیک کام کرنے والوں کو پسند کرتا ہے۔ کتنی خوشی کی بات ہے کہ اللہ نیک کام کرنے والوں کو پسند کرتا ہے۔ महामुक्ति दाता का वास्तविक प्रतीक्षक नेक काम की खोज में रहता है और जहां भी उसे नेक काम करने का मौका मिलता है वो उसे यथासंभव अंजाम देने की कोशिश करता है। जबकि कुछ लोग जो स्वयं को मोमिन कहते हैं और समझते हैं पर जब नेक काम का मौका आता है तो मुंह छिपाकर बचने की कोशिश करते हैं।
महान ईश्वर पवित्र कुरान के सूरह मायदा में कहता है कि नेक काम करने और तकवे में एक दूसरे की मदद करो और गुनाह और दुश्मनी करने में एक दूसरे की मदद न करो। इंसान का सच्चा दोस्त वो है जो नेक काम करने में उसकी मदद करे और बुरे काम से उसे रोके और गुनाह करने में उसका साथ न दे। गुनाह करने में एक दूसरे की मदद करना एक दूसरे को खाई में ढकेलने जैसा है। एक इंसान गइबत करता है और दूसरा इंसान उसे मना करने के बजाय चाहो से सुनता है तो ये खुद एक दूसरे की मदद है और इस प्रकार की मदद से अल्लाह ने ईमान लाने वालों को मना किया है।
दोस्तों यहाँ पर इस बात का उल्लेख ज़रूरी है कि जिस तरह गीबत करना बहुत बड़ा गुनाह है और पवित्र कुरान में महानेश्वर ने उसकी उपमा अपने मरे हुए भाई का मांस खाने से दी है उसी तरह गीबत सुनना भी बहुत बड़ा गुनाह है। इससे इस बात को समझा जा सकता है कि गीबत कितना बड़ा गुनाह है जबकि आम तौर पर अगर कोई गुनाह कर रहा है और आप केवल सुन या देख रहे हैं तो आप उस गुनाह में शामिल नहीं हैं। मिसाल के तौर पर अगर कोई व्यक्ति आपको या दूसरे किसी को बुरा भला कह रहा है या गाली दे रहा है तो आप उसमें शामिल नहीं हैं पर गीबत में ऐसा नहीं है। अगर हमारा समाज गीबत जैसे गुनाह से परहेज करे और कोई किसी की गीबत ना करे और ना सुने तो लोग एक दूसरे से अधिक निकट हो जाएंगे। लोगों का एक दूसरे पर विश्वास व भरोसा बढ़ेगा उनमें दूरियां खत्म व कम हो जाएंगी। मगर अफसोस के साथ कहना पड़ता है कि हमारे समाज में गीबत जैसी नैतिक बीमारी इस तरह समाज में जड़ जमा चुकी है कि वो समाज और बहुत से लोगों के अस्तित्व का हिस्सा बन चुकी है और बहुत से लोग न केवल गीबत करने से बाज नहीं आते बल्कि गीबत करने से मना करने वाले को बुरा भी कहते हैं। जबकि वास्तविकता यह है कि जो व्यक्ति गीबत करने से दूसरों को मना करता है वो वास्तव में दूसरों का हितैषी व शुभ चिंतक होता है।
तो दोस्तों आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
आज कल
दोस्तों कार्यक्रम आजकल में आपका स्वागत है। मरियम मेहर दादी और रवि सैदी का सलाम स्वीकार कीजिए।
दोस्तों इस बात में कोई शक नहीं है कि अर्थव्यवस्था इस्लामी गणतंत्र ईरान की सबसे महत्वपूर्ण वर्तमान चुनौतियों में से एक है। तेहरान विश्वविद्यालय में अर्थशास्त्र के प्रोफेसर मोहम्मद खुश चेहरे कहते हैं कि ईरान की अर्थव्यवस्था मुद्रा स्फीति, बेरोजगारी, राष्ट्रीय उत्पादन में कमी, आर्थिक विकास दर में कमी आदि जैसी कई बीमारियों से ग्रस्त है। इसका इलाज करने के लिए सबसे पहले इन बीमारियों की जड़ और कारणों को जानना होगा। देश की अर्थव्यवस्था की बीमारियों के सारे लक्षण राष्ट्रीय उत्पादन के मार्ग में आने वाली गड़बड़ियों में निहित है। राष्ट्रीय उत्पादन पहचान देता है और राष्ट्रीय अर्थव्यवस्था का सार है। यानी ईरान की अर्थव्यवस्था की बीमारी राष्ट्रीय उत्पादन की अक्षमता और व्यवधानों में निहित है, और यदि राष्ट्रीय उत्पादन अच्छी स्थिति में है तो ये हृदय की तरह काम करेगा, जो रक्त को ठीक से पंप करके रोगी को शिथिलता, झुकने और कमजोरी से बचाता है। वास्तव में राष्ट्रीय उत्पादन का समर्थन करने का मतलब ईरान के आर्थिक संकेतकों में सुधार करना है। बेरोजगारी, मुद्रास्फीति और गरीबी जैसे संकेतक, जिन्हें लोगों के आर्थिक असंतोष का कारण भी माना जाता है।
इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई इस बारे में कहते हैं कि यदि हर कोई राष्ट्रीय उत्पादन को अपनाए और आगे बढ़ाए तो कई आर्थिक समस्याएं और लोगों की आजीविका में पेश आने वाली समस्याएं हल की जा सकती है, जैसे रोजगार की समस्या, निवेश की समस्या और अन्य चीज़ें। राष्ट्रीय उत्पादन का उपयोग करने में सामाजिक क्षति काफ़ी कम हो जाएगी। सर्वोच्च नेता इस संबंध में बल देते हैं कि मैं इस आंदोलन में दृढ़ता से विश्वास करता हूं। मेरा मानना है कि देश की समस्याओं को हल करने की कुंजी विभिन्न क्षेत्रों में घरेलू उत्पादन को बढ़ावा देना है। देश को भीतर से जो चीज़ शक्ति प्रदान कर सकती है, मजबूत कर सकती है, वो कोई और चीज़ नहीं है, केवल उत्पादन के प्रोडक्शन में वृद्धि और उसका इस्तेमाल है। देश के विकास का मुख्य रास्ता है एक ऐसी रणनीति जो तर्कसंगत, वैज्ञानिक और विशेषज्ञ दृष्टिकोण से प्राप्त किसी भी चीज़ से कहीं अधिक है। ये शब्द आर्थिक विशेषज्ञों के भी शब्द हैं। मैंने बार बार इस तथ्य पर भरोसा किया है कि देश की अर्थव्यवस्था को बचाने की कुंजी घरेलू उत्पादन को मजबूत करना है।
दोस्तों, ऐसी स्थिति में जहां अर्थव्यवस्था देशों के लक्ष्यों को आगे बढ़ाने का एक उपकरण बन गई है और देशों की शक्ति बढ़ाने की दिशा में सबसे अहम भूमिका निभाती है, उसको नज़र में रखते हुए ये कहा जा सकता है कि देशों के आर्थिक घटकों को मजबूत करने के लिए उत्पादन में वृद्धि की रणनीति सबसे महत्वपूर्ण उपायों में से एक है। प्रोडक्शन में वृद्धि देश के विकास के उन उपायों और रणनीतियों में से है जो आर्थिक घटक को मजबूत कर सकते हैं, क्योंकि देश के उत्पादन को मजबूत करने से देश की कई आर्थिक समस्याओं का समाधान हो जाएगा। लेकिन आज की दुनिया में ये सब इतना आसान भी नहीं है, क्योंकि आज विकास केवल आर्थिक विकास नहीं रह गया है, बल्कि इसको सैन्य शक्ति से भी जोड़कर देखा जाने लगा है। शक्ति और सुरक्षा का दृष्टिकोण एक संकीर्ण दृष्टिकोण से व्यापक दृष्टिकोण में बदल गया है। कई विचारकों के अनुसार वर्तमान स्थिति में अर्थव्यवस्था जैसे नए उपकरण भी बहुत महत्वपूर्ण हैं और समाज के स्तर पर इनकी शक्ति और प्रभाव अधिक है। अन्य देशों के विरुद्ध देशों की जवाबी कार्रवाइयों और रणनीतियों की जांच करने से ये तथ्य भी पता चलता है कि अर्थव्यवस्था देशों के लक्ष्यों को प्राप्त करने के लिए एक शक्ति उपकरण बन गई है।
ईरान की अर्थव्यवस्था के सामने सबसे महत्वपूर्ण चुनौतियों में से एक क्रूर प्रतिबंध और विदेशी दबाव है। तेल राजस्व अस्थिर और उतार चढ़ाव वाला राजस्व है, जिसकी कीमत या यहाँ तक कि निर्यात की मात्रा निर्धारित करने में ईरानी सरकार की कोई भूमिका नहीं है, क्योंकि निर्यात की मात्रा निर्यातक देशों के समूह द्वारा निर्धारित की जाती है और इसकी कीमत आपूर्ति और मांग के आधार पर निर्धारित की जाती है। इसलिए ईरान के पास राजस्व है जिसकी कीमत निर्धारित करने में उसकी कोई भूमिका नहीं है। इसके अलावा ऐतिहासिक अनुभव से पता चलता है कि तेल की कीमत में उतार चढ़ाव बहुत अधिक है, और उदाहरण के लिए थोड़े समय में तेल की प्रत्येक बैरल की कीमत में 100% की कमी या वृद्धि हुई है। इसीलिए तेल राजस्व पर निर्भरता को ईरान की अर्थव्यवस्था की कमजोर कड़ी माना जा सकता है। एक मुद्दा यह है कि दुश्मन ने हाल के वर्षों में इस कमजोरी का उपयोग करके ईरान की अर्थव्यवस्था के लिए कई समस्याएं पैदा की हैं। ईरान 4 दशकों से अमेरिकी प्रतिबंधों के अधीन है। यूक्रेन में युद्ध और रूस के खिलाफ प्रतिबंधों से पहले ईरान 3,616 संस्थानों और व्यक्तियों पर प्रतिबंध के साथ दुनिया में पहले स्थान पर था।
दोस्तों, ईरान की अर्थव्यवस्था पर प्रतिबंधों के प्रभाव और परिणाम बताते हैं कि किसी देश के खिलाफ प्रतिबंध लगाने से उन प्रतिबंधों की गंभीरता और प्रकार के आधार पर आर्थिक विकास को गंभीर रूप से कम किया जा सकता है। मुद्रास्फीति में गंभीर वृद्धि हो सकती है और राष्ट्रीय मुद्रा के मूल्य में गंभीर रूप से कमी आ सकती है। ईरान की अर्थव्यवस्था पर प्रतिबंधों के प्रभाव का एक कारण अर्थव्यवस्था की एकल उत्पाद प्रकृति और तेल राजस्व पर इसकी निर्भरता है। यदि अर्थव्यवस्था के विविधीकरण और घरेलू उत्पादन के समर्थन को ध्यान में रखा जाए तो ईरान की अर्थव्यवस्था पर प्रतिबंधों और विदेशी दबावों का प्रभाव कम हो जाएगा। इसी चीज के दृष्टिगत रखते हुए इस्लामी क्रांति के सर्वोच्च नेता ने विशेष रूप से पिछले दशक में जब ईरान की अर्थव्यवस्था के खिलाफ प्रतिबंध और विदेशी दबाव में तेजी आई और यहां तक कि अमरीकी दुश्मन भी इसका इस्तेमाल लोगों और समाज के बीच खाई पैदा करने के लिए हथकंडे के तौर पर करने लगा, तो उन्होंने राष्ट्रीय उत्पादन के समर्थन की ओर ध्यान केंद्रित करने और राष्ट्रीय उत्पादन में वृद्धि पर अधिक जोर दिया और इस बात पर बल दिया कि सरकार तेल पर देश की अर्थव्यवस्था पर निर्भरता को कम करने की ओर कदम उठाए।
सच तो यह है कि शेष आर्थिक क्षमताओं के मामले में ईरान दुनिया में पहले स्थान पर है। सुप्रीम लीडर ने इस्लामिक क्रांति के दूसरे चरण शीर्षक के तहत दिए गए अपने बयानों में कहा है कि देश के भौतिक अवसर भी एक लंबी सूची बनाते हैं जिन्हें कुशल, प्रेरित और बुद्धिमान प्रबंधक सक्रिय कर सकते हैं और लाभ उठा सकते हैं, राष्ट्रीय आय को एक स्पष्ट छलांग के साथ बढ़ा सकते हैं और देश को समृद्ध और आवश्यकता मुक्त और वास्तव में आत्मविश्वासी बना सकते हैं और समस्या का समाधान कर सकते हैं। दुनिया की 1% आबादी के साथ ईरान के पास दुनिया के 7% खनिज भंडार है। विशाल भूमिगत संसाधन पूर्व और पश्चिम और उत्तर और दक्षिण के बीच एक असाधारण भौगोलिक स्थिति, एक बड़ा राष्ट्रीय बाजार, 15 पड़ोसी देशों के साथ 60 करोड़ की आबादी, एक बड़ा क्षेत्रीय बाजार, एक लंबा समुद्र तट, विभिन्न कृषि और बागवानी उत्पादों वाली भूमि की उर्वरता, एक बड़ी और विविध अर्थव्यवस्था देश की क्षमताओं का हिस्सा है। इसीलिए ऐसा कहा गया है कि ऐसी प्राकृतिक और मानवीय क्षमताओं के मामले में ईरान दुनिया में पहले स्थान पर है कि जिनका अभी तक उपयोग नहीं हो सका है।
दोस्तों, ईरान की अर्थव्यवस्था की अपेक्षित क्षमताओं का लाभ उठाकर पड़ोसी देशों के साथ संबंध बढ़ाए जा सकते हैं, क्योंकि अधिकांश पड़ोसी देश तेल समृद्ध देश हैं और इन देशों के साथ तेल संबंधों की कोई संभावना नहीं है। लेकिन अर्थव्यवस्था का विधिकरण अन्य वस्तुओं में व्यापार संबंध प्रदान कर सकता है। 15 पड़ोसी देशों के साथ अपनी सीमा के कारण ईरान कई वाणिज्य प्रतिबंधों को नजरअंदाज कर सकता है, जिसमें वाणिज्य आदान प्रदान या धन हस्तांतरण पर प्रतिबंध शामिल है और कई मौजूदा प्रतिबंधों को प्रभावी ढंग से अप्रभावी बना सकता है। पड़ोसी देशों के साथ आर्थिक संबंध और आदान प्रदान बढ़ाना इस कारण से महत्वपूर्ण है कि इन देशों के साथ ईरान की सीमा एक होने के कारण दुश्मनों के लिए परिवहन प्रणाली और वाणिज्य आदान प्रदान की निगरानी करना मुश्किल है और ये माल की अदला बदली या धन हस्तांतरित करने जैसे तरीकों से किया जा सकता है।
इसके अलावा निर्यात के मामले में सबसे महत्वपूर्ण लागतों में से एक निर्यातक और आयातक देशों के बीच की भौगोलिक दूरी है। इन देशों से ईरान की निकटता दोनों पक्षों के लिए एक लाभदायक हो सकती है। कम से कम समय में और सबसे महत्वपूर्ण बात, कम लागत के साथ एक दूसरे के साथ आसानी से व्यापार किया जा सकता है। इसी कारण से इस्लामी क्रांति के सर्वोच्च नेता घरेलू उत्पादन पर जोर देते हैं। अर्थव्यवस्था के विभिन्न क्षेत्रों की उपेक्षित क्षमता का लाभ उठाने का अर्थ है आर्थिक आय में विविधता लाना। विशेष रूप से कृषि के क्षेत्र में ईरान के उत्पादों पर क्षेत्रीय और वैश्विक प्रणाली की निर्भरता बनाना और भारी बाहरी दबाव को कम करना।
दोस्तों, कार्यक्रम का समय अब यहीं समाप्त होता है, हमें अनुमति दीजिए।
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔
Oh, بالله من الشيطان الرجيم.